नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रधानमन्त्रीको कार्यशैलीप्रति माओवादी मन्त्रीहरू असन्तुष्ट, प्रधानमन्त्री एकलौटी ढंगमा अघि बढ़न खोजेको आरोप।
चार नम्बर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको सेवा सुविधा सम्बन्धी कानून तयार, कर्णाली प्रदेश सभामा चारवटा विषयगत समिति रहने, सात नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत।
सरकारको श्वेतपत्र अबौद्धिक र अव्यावसायिक मुचुल्का रहेको कांग्रेसको ठहर, अर्थतन्त्रको सबै सकारात्मक पक्ष बिर्सेर कमजोरीलाई बढ़ाई चढ़ाई गरेको आरोप।
दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ वाक पनि पक्राउ, भ्रष्टाचार गरेको आरोप।
र विराट गोल्ड कप फुटबलको उपाधिका लागि थ्रेस्टार र त्रिभुवन आर्मी खेल्दै आईपीएल क्रिकेटमा हैदराबाद विरूद्ध राजस्थान ब्याटिङ गर्दै।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा त्रिपुल फोरमको फोन नम्बर 01442397 र 478722 छ वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
आत्मनिर्भर र समृद्ध यात्रामा कर्णाली प्रदेशको उद्घोष।
कर्णाली रारा पर्यटन वर्ष 2075
वैशाख 1 गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वर्गकी अप्सरा राराको आँगनमा समुद्घाटन। कर्णाली समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार।
कर्णाली प्रदेश सरकार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले आज पार्टी अध्यक्ष पुष्पकमल दाल प्रचण्डलाई भेटेर प्रधानमन्त्री ओली एकलौटी रूपमा अघि बढ़न खोजेको भन्दै गुनासो पनि गरेका छन्। खुमलटारमा रहेको प्रचण्ड निवास पुगेका माओवादीका 7 जना मन्त्रीले एक स्वरमा सचिव सरुवा लगायतका विषयमा कुनै सरसल्लाह नगरिएको भन्दै प्रचण्डसित गुनासो गरेका हुन्। पछिल्लो पटक प्रधानमन्त्री कार्यालयले कुनै परामर्श नगरी 30 जना सचिव सरुवा गरेपछि सत्ता साझेदार दुई दलबीच मनमुटाव बढ़ेको छ। भेटमा गृहमन्त्री रामबहादुर थापा बादलले सचिव सरुवा गर्दा आफू र अन्य कोहीसँग सल्लाह नगरेको बताउनुभयो। जवाफमा अध्यक्ष प्रचण्डले पार्टी एकताको संघारमा सानातिना मतभेदलाई धेरै उचाल्न नहुने भन्दै यसबारेमा प्रधानमन्त्री ओलीसित कुराकानी गर्ने आश्वासन दिनुभएको छ। यस्तै अध्यक्ष प्रचण्डले प्रभावकारी रूपमा आफ्नो मन्त्रालयका काम अघि बढ़ाउन मन्त्रीहरूलाई निर्देशन दिएको खुमलटार स्रोतले जानकारी दिएको छ।
सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा नजाने कर्मचारीका लागि ल्याएको स्वैच्छिक अवकाश प्रक्रिया रोकिएको छ। स्वैच्छिक अवकाश प्रक्रियाबारे माथिल्लो तहबाट कुनै निर्देशन नआएकाले रोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्वैच्छिक अवकाश इकाई प्रमुख धर्मराज रोकायाले जानकारी दिनुभयो। अवकाश प्रक्रिया अनुसार निवेदन दिएका कर्मचारीको नाम गएको चैत 13 गते नै अनलाइनमा सार्वजनिक गर्नुपर्ने कार्यतालिका थियो, तर अवकाश प्रक्रियाबारे माथिल्लो तहबाट कुनै निर्णय नभएपछि रोकिएको उहाँले बताउनुभयो। पूर्ववर्ती देउवा सरकारले ल्याएको स्वैच्छिक अवकाश प्रक्रियालाई वर्तमान सरकारले आर्थिक व्यवहार बढ़ने भएकाले रोक्ने संकेत गरेको थियो। स्वैच्छिक अवकाशका लागि पुष 29 गतेदेखि फागुन 13 गतेसम्म 45 दिनको समय दिएर आवेदन मागिएकोमा 9656 जनाले आवेदन दिएका थिए।
न्यायाधीश नियुक्तिका लागि नयाँ मापदण्ड बन्ने भएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले न्यायाधीश नियुक्तिका लागि नयाँ मापदण्ड बनाइने बताउनुभयो। मन्त्रालयमा आज पत्रकारसित भएको भेटमा उहाँले अब न्यायाधीश नियुक्ति गर्दा क्षमता र ज्येष्ठताका साथमा राजनीतिक पृष्ठभूमि समेत हेरिने बताउनुभयो। तर राजनीतिक पृष्ठभूमिका व्यक्तिले न्यायाधीश बनेपछि स्वतन्त्र ढंगले काम गर्नुपर्ने मन्त्री तामाङको भनाई छ। उहाँले न्यायाधीशलाई इजलासमा बसेर ढुक्कका साथ फैसला गर्ने वातावरण बनाउने स्पष्ट पार्नुभयो। मन्त्री तामाङले भ्रष्टाचार निवारण निवारण ऐन 2059 र न्याय परिषद ऐनलाई संशोधन गरी सांसद स्थानीय जनप्रतिनिधि र न्यायाधीशले आफ्नो सम्पत्ति सार्वजनिक गर्ने कानून बनाउन थालेको जानकारी दिनुभयो। न्यायाधीशको उमेर सम्बन्धमा विवाद नआओस् भन्नका लागि अहिलेका न्यायाधीशको जन्ममितिको फाइल तयार गर्न लागिएको जानकारी पनि उहाँले दिनुभयो।
चार नम्बर प्रदेशको प्रदेशसभाले मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवा सुविधा सम्बन्धमा कानून पारित गरेको छ। आज मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएसँगै प्रदेश चारका मुख्यमन्त्रीको तलब मासिक 60,970 रूपियाँ तोकिएको छ। यस्तै मन्त्रीहरूको 52,000, राज्यमन्त्रीको 49,000 र सहायक मन्त्रीको 47,000 रूपियाँ मासिक पारिश्रमिक तोकिएको छ। आज बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदन सहितको विधेयक पारित गरियोस् भनी प्रस्ताव राख्नु भएको थियो। प्रदेशसभा सदस्य कृष्ण बहादुर थापाले प्रस्तुत गरेको मस्यौदा संशोधन समितिको प्रतिवेदन सहित प्रदेशसभा नियमावलीको पहिलो संशोधन विधेयक पनि सर्वसम्मत पारित भएको छ।
यस्तै प्रदेश नम्बर 7 को आज बसेको मन्त्री परिषदको बैठकले चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। मन्त्री परिषदले स्वीकृत गरेको 7 नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम पर्सि बुधबार प्रदेशसभामा पेश गरिनेछ। 7 नम्बर प्रदेश सरकारले संसदमा नीति तथा कार्यक्रम पेश गर्न प्रदेश प्रमुख मोहनराज मल्ललाई आग्रह पनि गरेको छ।
यस्तै कर्णाली प्रदेशको प्रदेशसभा बैठकले चारवटा विषयगत समिति गठन गरेको छ। आज बसेको बैठकले प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न चारवटा विषयगत समिति गठन गरेको हो। आज विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति गठन गरिएका छन्। समितिमा रहने सदस्यको टुंगो लागि पनि अध्यक्ष भने अर्को बैठकबाट चयन गरिनेछ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले केही दिन अघि सार्वजनिक गरेको श्वेत पत्रलाई अबौद्धिक र अव्यावसायिक मुचुल्का ठहर गरेको छ। श्वेत पत्रबारे आज औपचारिक धारणा सार्वजनिक गर्दै कांग्रेसले अर्थतन्त्रको सकारात्मक सबै बिर्सेर कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुति गरिएको भन्दै श्वेत पत्रको कड़ा आलोचना गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी श्वेतपत्रबारे धारणा सार्वजनिक गर्ने क्रममा कांग्रेसले पछिल्लो 25 वर्षमा 62 गुणाले राजस्व वृद्धि भएको तथ्यलाई श्वेतपत्रले उठाउन नचाहेको आरोप लगाएको छ। श्वेतपत्रले निश्चित कालखण्डको अर्थतन्त्रको अवस्थालाई इमान्दार रूपले प्रस्तुत नगरेको पनि कांग्रेसको आरोप छ। पछिल्लो 10 वर्षमा देशको अर्थतन्त्र धेरै बिग्रिएको भनेर श्वेतपत्रमा उल्लेख भए पनि त्यस अवधिमा धेरैजसो समय कम्युनिष्ट प्रधानमन्त्री वा कम्युनिष्ट अर्थमन्त्रीले नेतृत्व गरेको सत्यलाई श्वेतपत्रमा उल्लेख नगरिएकोमा कांग्रेसले आपत्ति जनाएको छ।
संघीय संसदमा दुईजना सचिव थपिने भएका छन्। प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा र संघीय संसदका अध्यक्ष गणेश तिमसिनाको सिफारिशमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सम्हाल्ने गरी दुईजना सचिव नियुक्त हुन लागेका हुन्। माओवादीले प्रतिनिधि सभाको लागि सचिवमा गोपालनाथ योगी तथा एमाले राष्ट्रिय सभाको सचिवमा राजेन्द्र फुयाललाई सिफारिश गरेका हुन्। दुवै सचिवलाई केही दिनभित्र नियुक्ति गर्ने तयारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
धनुषाको धनौजी गाउँपालिका एक लखौरीमा 5 वर्षीय बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कार गरेको आरोपमा एकजना गाउँकै 14 वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालिकालाई बलात्कार गरेको भनी पीड़ित परिवारले प्रहरीमा उजुरी गरेपछि ती किशोरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो। यसअघि गएको चैत 14 गते शहीदनगर नगरपालिका 8 विसर भोरामा 14 वर्षीय किशोरी बलात्कृत भएकी थिइन्।
संखुवा सभामा ट्रयाक्टर पल्टिँदा तीनजनाको ज्यान गएको छ। गएराती को 2T5805 नम्बरको ट्रयाक्टर चैनपुर नगरपालिका 2 तिखी ढुङ्गाको सल्लेरीमा भीरबाट पल्टिँदा मादी नगरपालिका 7 बाघाका टंक पौडेल, हर्कबहादुर राई र राजेन्द्र राईको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै मोरङको जहदा गाउँपालिकामा चट्याङ लागेर आज बिहान एक वृद्धको ज्यान गएको छ। खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर 60 वर्षीय रामु मरण्डीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो।
हतियारसहित पक्राउ परेका गणेश लामालाई पूर्वपक्षका लागि आज जेल चलान गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले लामालाई दिल्ली बजार कारागार चलान गरेको हो। परिसरका प्रवक्ता मोहन थापाले गएको फागुन 30 गते पिस्तोलसहित पक्राउ परेका लामालाई जिल्ला प्रशासन कार्यालयले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरे अनुसार दिल्ली बजार कारागार पठाइएको जानकारी दिनुभयो। लामालाई दुई पटकसम्म म्याद थप गरी अनुसन्धान गरिएको थियो। यसअघि विभिन्न आपराधिक मुद्दामा पटक पटक पक्राउ परे पनि लामा छुट्दै आएका थिए। विजय कुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकका नेता समेत रहेका लामा लोकतान्त्रिक फोरम कांग्रेससँग एकीकृत भएपछि गएको प्रदेशसभा चुनावमा काभ्रेबाट कांग्रेसको उम्मेद्वार बनेका थिए। पक्राउ परेका लामालाई छोड्न माग गर्दै कांग्रेसले विरोध प्रदर्शन पनि गरेको थियो। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही, गरौं खबरदारी।
यूएसए आईडी को आर्थिक सहयोग में संचालित हरियो वन कार्यक्रम द्वारा जनहित में जारी संदेश।
हिजो आज नेपाली को विदेश जानी बानी, कोई जान्छन् जानी जानी, कोई जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमाई कति हुन्छ, ओभर टाइम बिदानी अरु के दिन्छ, कामा के हो बसेका हो के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति माओवादी मन्त्रीहरू असन्तुष्ट, कर्मचारीको स्वैच्छिक अवकाश योजना रोकियो, सरकारको श्वेतपत्र अबौद्धिक र अव्यावसायिक मुचुल्का रहेको कांग्रेसको ठहर, चार नम्बर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको सेवा सुविधा सम्बन्धी कानून तयार लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, भूकम्पपछिको पुननिर्माणमा केन्द्रित राष्ट्रिय पुननिर्माण प्राधिकरणले संगठनात्मक पुनर्संरचना शुरू गरेको छ। जिल्लामा रहेका विषयगत कार्यालय स्थानीय तहमा हस्तान्तरण हुँदै गर्दा प्राधिकरणले पनि नयाँ संगठनात्मक संरचना तयार गरेको हो। हालै पारित नयाँ संगठनात्मक संरचना अनुसार प्राधिकरणले समायोजन प्रक्रिया शुरू गरेको छ। नयाँ संरचना अनुसार अब अनुदान वितरण र पुननिर्माणका काम कसरी हुन्छ? मदन पौड्यालको रिपोर्ट।
संघीय संरचना अनुसार जिल्ला तहमा रहेका विषयगत सरकारी कार्यालय खारेजी हुने क्रम जारी छ। कर्मचारी पनि स्थानीय तहमा समायोजन भइरहेका छन्। त्यसै अनुसार भूकम्पपछिको पुनर्निर्माणमा क्रियाशील कार्यालयको पनि पुनर्संरचना गर्नुपर्ने अवस्था आएको हो। चैत्र 20 गते बसेको निर्देशक समितिको बैठकले प्राधिकरणको पुनर्संरचना खाका पारित समेत गरेको छ। त्यसै अनुसार केन्द्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, तीनवटा केन्द्रीय आयोजना कार्यान्वयन इकाई र शाखा रहनेछन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता एमलाल भूषाल,
कुनै जिल्लाहरूमा यी तीनटै कार्यालयहरू रहन्छन्, कुनै जिल्लाहरूमा दुईटा कार्यालय रहन्छन् र कुनै जिल्लाहरूमा फेरि स्थिति हेरेर एउटै कार्यालय रहन्छ। तर सबै त्यो एउटा कार्यालय रहेको ठाउँमा पनि स्कुलको एउटा युनिट पनि त्यहाँ रहन्छ, यो भवनको युनिट पनि त्यहाँ रहन्छ। त्यसरी हामीले व्यवस्थापन गरेका छौं र यो कार्यान्वयन गर्न हामीले सुरु गरिसक्यौं।
भवन, शिक्षा र अनुदान वितरण व्यवस्थापन तथा स्थानीय पूर्वाधार विकास गरी तीनवटा केन्द्रीय आयोजना कार्यान्वयन इकाई हुनेछन्। यी कार्यान्वयन इकाई भूकम्प अति प्रभावित जिल्लामा छुट्टा छुट्टै र बाँकी कम प्रभावित जिल्लामा आवश्यकता अनुसार हुनेछन्। इकाईलाई व्यवस्थित गर्ने र जनशक्ति व्यवस्थापनको काम पनि अगाडि बढेको छ। यसरी नयाँ संरचनाको संगठनात्मक समायोजनले कार्यालय सञ्चालन र कर्मचारी खर्च पनि कटौती हुनेछ। तर अहिले भइरहेको अनुदान वितरण र पुनर्निर्माणका काममा कुनै बाधा र अल्झन नहुने प्राधिकरणको दावी छ। फेरि पनि प्राधिकरणका प्रवक्ता भूषाल,
जिल्लामा रहेका विभिन्न पुनर्निर्माणका एकाइहरूलाई थप व्यवस्थित गर्दैछौ, पुनर्संरचना यो निर्णयको कार्यान्वयन गर्ने क्रममा त्यसलाई मिलाउँदैछौ। जनशक्ति व्यवस्थापन लगायतका कामहरू हामीले सुरु गरिरहेका छौँ। तर हामी के चाहिँ कुरामा एकदमै सतर्क छौँ भने, अहिले भइरहेको कामलाई यो पुनर्संरचनाको सुरु गर्दै जाँदा कहीँ पनि डिस्टर्ब नहोस् भन्ने कुरामा एकदमै हेक्का राखेर हामी अगाडि बढेका छौँ।
यसअघि विभिन्न मन्त्रालय अन्तर्गत रहेका आयोजना कार्यान्वयन इकाइलाई पनि प्राधिकरणको प्रत्यक्ष मातहत ल्याउने तयारी भइरहेको छ। पुनर्निर्माणको वित्तीय र भौतिक प्रगति विवरण प्राधिकरणमा बुझाउने यी इकाइले प्रशासनिक काम भने सम्बन्धित मन्त्रालयको जिम्मेवारी अनुसार गर्दै आएका छन्। अहिले दोहोरो उत्तरदायित्वबाट सञ्चालन हुँदै आएका मन्त्रालय मातहतका यी इकाइलाई पनि प्राधिकरणभित्रै समेट्ने हो भने पुनर्निर्माणलाई गति दिन थप सहज हुनेछ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। रामेछापका भूकम्प प्रभावितले अनुदानको रकम नपाएको गुनासो गरेका छन्। लाभग्राहीको सूचीमा परेका भूकम्प प्रभावितको अनुदान रकम एक महिना अघि नै कोष तथा लेखा नियन्त्रण मार्फत बैंकमा जम्मा गरिए पनि बैंक पुगेका प्रभावितलाई एनसीसी बैंकका कर्मचारीले पछि आउनु भन्दै फर्काएपछि आफूहरू मारमा परेको मन्थली नगरपालिका 8 नम्बर ओडाका उद्धव रम्तेलले बताउनुभयो। अनुदान रकम लिने लाभग्राहीले पहिलो किस्ता लगेर घरको जग हालेपछि दोस्रो किस्ता र तेस्रो किस्ता दिन बैंकले आनाकानी गरेको भूकम्प प्रभावितको भनाई छ।
जनता आवास कार्यक्रमका लागि बाँकेर बर्दियामा रकम अभाव भएको छ। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगंजका इन्जिनियर होमनाथ भूषालका अनुसार चालू आर्थिक वर्षमा बाँकेर बर्दियामा घर निर्माणका लागि 18,82,00,000 रूपियाँ केन्द्रबाट प्राप्त भएको थियो, तर सबै रकम खर्च भइसकेको छ। किस्ता अनुसार रकम पाउने गरी सम्झौता भएका व्यक्तिले दोस्रो किस्ता, तेस्रो किस्ता र अन्तिम किस्ता पाउन बाँकी रहेको उहाँले बताउनुभयो। गत वर्षदेखि बाँकेर बर्दिया जिल्लामा 2050 घरको निर्माण शुरू भएको थियो। कार्यालयका अनुसार बाँकेमा 1020 र बर्दियामा 1030 दलित परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत यस वर्ष घर निर्माण भइरहेको छ। जनता आवास कार्यक्रम अन्तर्गत एक घर निर्माणका लागि हाल 2,15,000 रूपियाँ उपलब्ध गराउने गरिएको छ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य काम आउँदो बिहिबार सकिने भएको छ। सुरुङ खन्न अब 7 मिटर मात्रै बाँकी रहेकाले बिहिबार सुरुङको ब्रेक थ्रू गरिने आयोजनाले जनाएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड अन्तर्गत परियोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला प्रसाद ढकालले सुरुङको मुख्य काम लगभग सकिएको र अब 1-2 दिनमा बाँकी काम सक्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। सिन्धुपाल्चोकको मेलम्ची बजार नजिकै विशेष कार्यक्रम गरी सुरुङको ब्रेक थ्रू गर्ने तयारी छ। आउँदो दशैं अघि नै काठमाडौँमा मेलम्चीको खानेपानी ल्याउने तयारी भइरहेको आयोजनाले दावी गर्दै आएको छ।
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको खदाङ बस्ती राष्ट्रिय सड़क सञ्जालसँग जोड़िएको छ। सेनाले जिम्मा लिएको जाजरकोट डोल्पा सड़क खण्ड अन्तर्गत डोल्पा रूकुम सिमाना त्रिवेणी बजारदेखि खदाङसम्मको 9 किलोमिटर सड़क खण्ड निर्माणको काम पूरा भएसँगै यो ठाउँ राष्ट्रिय सड़क सञ्जालमा जोड़िएको हो। खदाङसम्म मोटर बाटो पुगेसँगै अब काठमाडौँ नेपालगंज तथा सुर्खेतबाट त्यहाँसम्म सीधा यातायात सेवा पुगेको छ। यो सँगै अब डोल्पा जिल्ला पूर्ण रूपमा राष्ट्रिय सड़क सञ्जालमा जोड़िन 3 किलोमिटर मात्रै बाँकी रहेको जाजरकोट डोल्पा सड़क खण्ड निर्माण कार्यदल प्रमुख तथा नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाड़ीले जानकारी दिनुभयो।
बाँझो जमिनको सदुपयोग गर्दै स्थानीय बासिन्दाको आय आर्जनमा सुधार ल्याउने उद्देश्यले म्याग्दीको मंगला गाउँपालिकामा व्यावसायिक जड़ीबुटी खेती शुरू गरिएको छ। मंगला गाउँपालिका र इलाका वन कार्यालय बाबिया चौरको पहलमा झाँक्रेपानी, धापुङ, किमचौर, सिरकुम, पुणगाउँ, थाइबाङ र हिदीमा सतुवाको खेती शुरू गरिएको हो। 10 जना किसान छनौट गरी उनीहरूलाई तालिमसँगै निशुल्क बिरूवा वितरण गरेर सतुवा खेती शुरू गरिएको जिल्ला सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो।
अर्घखाँचीमा दूध उत्पादन बढ़ेको छ। व्यावसायिक रूपमा गाई भैंसी पालन बढ़ेसँगै अर्घखाँचीमा दूध उत्पादन बढ़ेको हो। जिल्लामा एक वर्षमा 2,93,70,000 लिटर दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डाक्टर लोकनाथ पौडेलले जानकारी दिनुभयो।
भक्तपुरमा 9 दिन अर्थात्सम्म मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी पूरा भएको छ। भोलिदेखि शुरू हुने जात्रालाई शान्तिपूर्ण रूपमा मनाउने सन्देश दिन आज भक्तपुरमा सद्भाव र्याली निकालिएको छ। भैरवको रथ ताने क्रममा 5 तले मन्दिर तल र माथिका बासिन्दाबीच ढुङ्गा हान्ने तथा झगडा हुने गरेकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरको अगुवाईमा आज र्याली निकालिएको हो। भोलि तौमडीबाट भैरव र भद्रकालीको रथ तानेर जात्रा विधिवत रूपमा शुरू हुँदैछ। सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
तपाईको विदेश जाने चाहना अब टेक्सस एजुकेशन एकेडेमीले पूरा गर्छ जापानको जुनसुकै सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नछुटाउनुहोस्
हाम्रा विशेषताहरू
पार्ट टाइम जब सपोर्ट
भिसा नलागे पैसा नलाग्ने
ग्याप कुनै चिन्ता छैन प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला
सम्पर्क टेक्सास एजुकेशन एकाडेमी प्राइभेट लिमिटेड कालीमाटी चोक काठमाडौँ फोन नम्बर 4270710 4270710
अक्टोबर 2018 इन्टेकका लागि भाषा कक्षाहरू सेमिनार र इन्टरभ्यूका साथै न्याट प्रिपेरेसन कक्षा पनि सञ्चालन भइरहेको छ
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की फोन नम्बर 01-4032-961 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योति मल जमल चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज
चस्मा
बनाउने तालिमको लागि भर्ना खुल्यो
पिटिभिटीबाट सम्बन्धन प्राप्त होमले नेपाल ट्रेडिङ कम्पनी प्रालीमा 3 महिने सिपमूलक तालिम जुनियर अप्टिकल डिस्पेन्सरमा सीमित कोटा भएकोले समयमै सम्पर्क गर्नुहोला योग्यता कम्तीमा 10 कक्षा पास
तालिम पश्चात उत्कृष्ट प्रशिक्षणार्थीलाई रोजगारको समेत व्यवस्था छ तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर
विदेशमा रोजगारको अवसर
चस्मा व्यवसायमा स्वरोजगारको अवसर
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने विस्तृत जानकारीका लागि
होमली नेपाल ट्रेडिङ ताम्राकाट प्लाजा हनुमान ढोका काठमाडौँ
फोन 01-4232-842
मोबाइल 98-5-11-38-897 98-5-10-39-292
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर झरीका कारण रूपन्देहीका उद्योगमा तयार पारिएका 10 करोड़ रूपियाँ भन्दा धेरैको काँचो इँटा नष्ट भएको छ लुम्बिनी इँटा व्यवसायी संघ भैरहवाका अनुसार झरीले रूपन्देहीका 52 इँटा उद्योगका 2.60 करोड़ भन्दा बढ़ी पोल्न तयार काँचो इँटा गलेर नष्ट भएका हुन्
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले ट्राफिक नियम उल्लंघन गर्ने जो कोहीलाई पनि प्रहरी हिरासतमा पठाउने अभियान शुरू गरेको छ साना कार्यवाहीलाई सबैले सहज रूपमा लिने गरेको भन्दै ट्राफिक प्रहरीले कड़ा कार्यवाही प्रक्रिया शुरू गरेको हो केही विशेष अवस्थामा ट्राफिक नियम उल्लंघन गरेको बेला हिरासतमा राख्नेदेखि 2000 रूपियाँसम्म जरिवाना तिराउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र राणाभाटले जानकारी दिनुभयो
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले दुर्घटना र ध्वनि प्रदूषण कम गर्न ठूला गाड़ीको प्रेसर हर्न खोल्ने अभियान चलाएको छ जनकपुर ढल्केवर सड़क खण्डमा एक हप्तादेखि चलेको अभियानमा अहिलेसम्म 400 भन्दा धेरै ठूला गाड़ीको प्रेसर हर्न खोलिएको छ पहिलो चरणमा तीव्र गतिमा गाड़ी नकुदाउन र जथाभावी सर्वसाधारणलाई तर्साउने गरी चर्को स्वरमा हर्न नबजाउन धनुषा जिल्लाभित्र ट्राफिक प्रहरीले अभियान चलाएको थियो
महोत्तरीको सोनामा गाउँपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ गाउँपालिकाको 9 वडाहरू खुल्ला दिशामुक्त भएपछि गाउँपालिकालाई आज खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो
शेयर बजार परिसूचक नेप्से आज 7 अङ्कले तल झरेको छ केही दिनदेखि लगातार माथि उक्लेको नेप्से आज फेरि 7 अङ्कको गिरावट आएको हो हिजो एकै दिन 44 अङ्कले बढ़ेर 1294.65 बिन्दुमा पुगेको नेप्से आज 1287.78 बिन्दुमा झरेको छ आज नेप्से नकारात्मक हुँदा पनि हिजोको तुलनामा कारोबार रकम भने बढ़ेको छ
मेरो पनि भन्नु छ
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सफल भयो भनेको सुनेर प्रभाव पराजुली उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ भ्रमण गरेर आएपछि हरेक प्रधानमन्त्रीले आफ्नो भ्रमण सफल र उपलब्धिमूलक भएको घोषणा गर्छन् खै त त्यो सफलता व्यवहारमा देखिएको भ्रमण अहिलेसम्म घुम्ने अनि सरकारको ढुकुटी खर्च गर्ने काम मात्रै भएको छ।
रुद्र कडेल ट्विटरमा लेख्नुहुन्छ, धेरै पटक धेरै प्रधानमन्त्री भारत भ्रमणमा गएर धेरै कुरामा सहमति गरेर आए, तर हाम्रो देशलाई फाइदा हुने सहमति कार्यान्वयन भएको देखिएन। अहिलेका प्रधानमन्त्री केपी ओलीले पनि सहमति राष्ट्रिय हितमा भएको बताउनु भएको छ। आशा छ प्रधानमन्त्री ओलीले आफूले गरेका सहमति कार्यान्वयनमा जोड़ दिनुहुनेछ।
एकतामा आधा आधा अनुपात, सह अस्तित्वको खोजी कि एकताबाट भाग्ने नियत शीर्षकको विश्लेषण उज्यालो अनलाइनमा पढेर आचार्य गोविन्द फेसबुकमा लेख्नुहुन्छ, तीनै तहको चुनावमा प्राप्त मतलाई हेर्दा माओवादीले एमाले भन्दा आधा कम मत मात्रै प्राप्त गरेको छ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एमाले 80 सीट जित्दा माओवादी 36 सीटमा मात्रै सीमित छ भने समानुपातिकमा एमालेको 41 र माओवादीको जम्मा 17 सीट मात्रै छ। 50-50 खोज्न त त्यो नतिजा पनि हेर्नु पर्दैन र?
फेसबुकमा नेपालु चौधरी नाम राखेका साथीले लेख्नु भएको छ, देश र नागरिकका लागि काम गर्ने भनेर होमिएका पार्टीका नेता किन भागबण्डाको पछि लागेका छन्? यो भागबण्डा खोज्नुको अर्थ हुन्छ नेता देश र नागरिकका लागि नभएर आफ्नो स्वार्थ पूरा गर्न लागि परेका छन्।
अनि आज दिउँसो 12 बजेको नेपाल खबर सुनेर कुशल भट्टराईले ट्वीट गर्नुभएको छ, अर्घाखाँचीमा दूधको उत्पादन बढ़ेको खबर सुनेर खुशी लाग्यो, अरू जिल्लाहरूमा पनि यसरी नै आत्मनिर्भर हुन सक्यौं भने अरूको मुख ताक्नै पर्ने थिएन।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाईं पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईपीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईंका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा। अब एउटा विदेशको खबर। भ्रष्टाचारको अभियोगमा निवर्तमान राष्ट्रपति जेल गएको केही दिनमै दक्षिण कोरियामा अर्का पूर्व राष्ट्रपतिलाई पनि भ्रष्टाचारकै आरोपमा पक्राउ गरिएको छ। पूर्व राष्ट्रपति ली म्युङ बाकलाई भ्रष्टाचार, कर छली र दुरूपयोगको अभियोगमा आज पक्राउ गरिएको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्। उनले राष्ट्रपति हुँदा आफ्नै कम्पनीलाई झण्डै 3,27,00,000 अमेरिकी डलर दिलाएको पाइएको छ। सामसुङ ग्रुपसँग उनले 58,50,000 अमेरिकी डलर घुस लिएको पनि दक्षिण कोरियाली महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। कोरियाली पूर्व राष्ट्रपति लीमाथि लगाइएको आरोप पुष्टि भए उनलाई कर छली, भ्रष्टाचार, सरकारी स्रोत साधन र शक्तिको दुरूपयोग गरेको अभियोगमा कार्यवाही हुनेछ। यसअघि पूर्व राष्ट्रपति पार्क गुन हेलाई भ्रष्टाचार आरोपमा 24 वर्षको जेल सजाय सुनाइएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। विराट गोल्ड कप फुटबलको उपाधिका लागि अहिले थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले खेलिरहेका छन्। विराटनगरको शहीद रंगशालामा खेलको दोस्रो हाफ चलिरहँदा थ्री स्टार 1-0 अगाडि छ। 56 मिनटमा अनन्त तामाङले थ्री स्टारका लागि गोल गरे। सेमी फाइनलमा आर्मीले झापा 11 र थ्री स्टारले संकटा क्लबलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन्। दुवै टोली काठमाडौँ बाहिरकै सबैभन्दा धेरै पुरस्कार राशिको प्रतियोगिता जित्दै 2074 सालको सुखद विदाई गर्ने धुनमा छन्। उपाधि विजेताले 12,71,000 रूपियाँ र दोस्रो हुनेले 5,51,000 रूपियाँ नगद पुरस्कार पाउनेछन्। यो उपाधि जिते आर्मीले यो वर्ष जितेका उपाधि को संख्या 8 पुग्नेछ। यस्तै ललितपुरे क्लब थ्री स्टार पनि विराट गोल्ड कपको उपाधि जित्दै उपाधिको संख्या 5 पुर्याउन चाहन्छ।
मोरङ फुटबल क्लबलाई हराउँदै रेड हर्स क्लब इलाम 5 थर गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। 5 थरको फिदिममा आज भएको खेलमा मोरङलाई 2-1 हराएर इलाम सेमी फाइनल पुगेको हो।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेलिरहेका छन्। हैदराबादले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि अहिले राजस्थानले ब्याटिङ गरिरहेको छ। राजस्थानले ताजा स्थितिमा 2 ओभर 4 बलमा 1 विकेटको क्षतिमा 20 रन बनाएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति माओवादी मन्त्रीहरू असन्तुष्ट, प्रधानमन्त्री एकलौटी ढंगमा अघि बढ़न खोजेको आरोप।
4 नम्बर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको सेवा सुविधा सम्बन्धी कानून तयार, कर्णाली प्रदेश सभामा 4 विषयगत समिति रहने, 7 नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत।
सरकारको श्वेतपत्र अबौद्धिक र अव्यावसायिक मुचुल्का रहेको कांग्रेसको ठहर, अर्थतन्त्रको सबै नकारात्मक पक्ष बिर्सेर कमजोरीलाई बढ़ाई चढ़ाई गरेको आरोप।
दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाक पनि पक्राउ, भ्रष्टाचार गरेको आरोप।
र विराट गोल्ड कप फुटबलको उपाधिका लागि थ्री स्टार र त्रिभुवन आर्मी खेल्दै आईपीएल क्रिकेटमा हैदराबाद विरूद्ध राजस्थान ब्याटिङ गर्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सशिन्द्र गौतमसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।